यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। विपदबाट हुन सक्ने सबै खालका क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न सम्बद्ध सबै निकायलाई उपप्रधान तथा गृहमन्त्री विष्णु प्रसाद पौडेलको निर्देशन। निरन्तरको वर्षापछिको पहिरोमा परि चितवन र तनहुमा गरी 4 जनाको मृत्यु। राष्ट्रिय सभाको 8 अधिवेशन शुरू, मुलुकका सबै वाम र प्रजातान्त्रिक शक्तिबीच एकता र सहकार्यमा जोड़। नेपालमा आज 4,017 जना कोरोना भाइरस संक्रमण मुक्त, 2,760 जनामा संक्रमण पुष्टि, संक्रमणबाट थप 33 जनाको मृत्यु। निषेधाज्ञाका कारण बन्द रहेका आन्तरिक हवाई उडान आजबाट सञ्चालनमा, र क्यानाडामा अत्याधिक गर्मीका कारण मृत्यु हुनेको संख्या 500 पुग्यो। समाचार अब विस्तारमा। उपप्रधान तथा गृहमन्त्री विष्णु प्रसाद पौडेलले विपदबाट हुन सक्ने सबै खालका क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न निर्देशन दिनुभएको छ। गृह मन्त्रालयमा आज बसेको विपद व्यवस्थापन सम्बन्धी बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री पौडेलले उद्धार, राहत र पुनर्स्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिनुभयो। उहाँले देशका विभिन्न स्थानमा अतिवृष्टिबाट सिर्जित जोखिमलाई विशेष ध्यान दिँदै तत्काल गर्नुपर्ने तयारीका साथै विपदबाट जोगिन दीर्घकालीन रूपमा गर्नुपर्ने कामका लागि समेत आवश्यक तयारी गर्न निर्देशन दिनुभयो। गृहमन्त्री पौडेलले राहत र उद्धारका लागि स्रोतको अभाव नहुने जानकारी दिनुहुँदै विपदका घटना भएपछि के गर्ने भन्दा पनि पहिले नै कसरी घटनाहरूलाई न्यूनीकरण गर्न सकिन्छ भन्नेमा केन्द्रित हुन आग्रह गर्नुभयो। राहत र उद्धारका लागि अन्तर मन्त्रालय र विभिन्न निकायबीच समन्वय हुनुपर्नेमा जोड़ दिनुहुँदै उहाँले कोही छुट्ने र कोही दोहोरिने स्थिति सिर्जना नहुने वातावरण बनाउन आग्रह गर्नुभयो। चितवनमा पहिरोले बगाउँदा 2 जनाको मृत्यु भएको छ। राप्ती नगरपालिका 12 स्थानीय कृष्णलाल चेपाङ र मोतीलाल चेपाङको घर पहिरोले बगाएपछि घरमा बस्दै आएका 4 जना बेपत्ता भएकोमा 1 जना पुरूषको शव भेटिएको छ। अन्य 3 जना अझै बेपत्ता रहेको राप्ती 12 वडाध्यक्ष अर्जुन चेपाङले जानकारी दिनुभयो। यसैगरी कालिका नगरपालिका 11 50 ज्ञानबहादुर चेपाङको बाङचोटी खोलामा पहिरोले बगाएर मृत्यु भएको छ। आज दिउँसो दुई बजेतिर आफन्तको घरतर्फ जाने क्रममा पहिरोले बगाएका चेपाङको शव फेला परेको प्रहरीले जनाएको छ। चितवनमै चट्याङ लागेर 1 जनाको मृत्यु भएको छ। आज बिहान चट्याङ लागेर राप्ती नगरपालिका 9 45 बिजुली माया श्रेष्ठको मृत्यु भएको हो। घर नजिकै रहेको खेतमा धान रोप्न जाने क्रममा चट्याङ लागेर गम्भीर घाइते हुनुभएकी श्रेष्ठको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी तनहुको बन्दीपुर गाउँपालिका 3 तामुङमा पहिरोमा परि 2 जनाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। पहिरोमा परि तामुङका करिब 30 सरस्वती थापा र 70 हरिमाया बसेलको घटनास्थलमै मृत्यु भएको र सोही परिवारका अन्य 3 जना घाइते भएको वडा सदस्य हर्कबहादुर थापाले जानकारी दिनुभयो। पहिरोमा पुरिएर घाइते भएका सरस्वतीका ससुरा दिलबहादुर मगर, सासु दाउरीमाया मगर र देवर सुभाष थापा मध्ये 1 जनाको अवस्था चिन्ताजनक रहेको उहाँले बताउनुभयो। रातीको वर्षापछि हिजो राति घर माथिबाट खसेको पहिरोले घर पुरेको गाउँपालिकाका उपप्रमुख करूणा गुरूङले बताउनुभयो। तनहुको शुक्ला गण्डकी नगरपालिका फिर्दीको सिमले क्षेत्रमा पहिरोले पुरिएको घरबाट 2 जनालाई जीवितै उद्धार गरिएको छ। वर्षापछिको पहिरोमा परेका 2 जनाको जीवितै उद्धार गरिएको शुक्ला गण्डकी 8 अध्यक्ष कृष्ण प्रसाद रेग्मीले जानकारी दिनुभयो। यसैगरी अविरल वर्षापछि गएको बाढ़ीले तनहुमा 3 पुल बगाएको छ। तनहुको ब्यास नगरपालिका 1 र वडा नम्बर 13 जोड्ने पक्की पुल सहित शुक्ला गण्डकी नगरपालिकामा 2 पुल बाढ़ीले बगाएका वडा नम्बर 6 अध्यक्ष कृष्ण बहादुर पौडेलले जानकारी दिनुभयो। नारायणगढ़ मुगलिन सड़क खण्ड पुनः अवरूद्ध भएको छ। आज दिउँसो सड़क खण्डको केराबारीमा पहिरो खस्दा सड़क पुनः अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आज बिहान खसेको पहिरो पन्छाएर सड़क दुईतर्फी सञ्चालनमा ल्याइएकोमा पुनः पहिरो खसेपछि अपरान्ह 3:15 सड़क अवरूद्ध भएको प्रहरीले जनाएको छ। अविरल वर्षासँगै कमला नदीमा पानीको बहाव निरन्तर बढ़दै गएपछि सिराहाको स्थानीय प्रशासनले नदी क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ। सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कण्डेल सहितको सुरक्षा निकायका प्रमुखहरूको टोलीले कमला क्षेत्रको निरीक्षण गरी नदीमा पानीको बहाव बढ़ेकाले सचेत रहन स्थानीयलाई आग्रह गर्नुभयो। पानीको सतह निरन्तर बढ़दै गएपछि आसपासको क्षेत्रमा अलर्ट जारी गरिएको उहाँले बताउनुभयो। त्यस्तै मंगलबारदेखि परेको वर्षाका कारण आज तनहुँको बन्दीपुर स्थित विमल नगरमा मर्स्याङदी नदीले जल सतह सतर्कता तह पार गरेको छ। पछिल्लो छ घण्टा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र तथा होचा स्थानमा डुबान हुन सक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ। उता महोत्तरीमा मंगलबार रातिदेखि परेको लगातारको वर्षाले जनजीवन अस्त व्यस्त बनेको छ। निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढ़ेको छ। केही दिन अघि मात्र वितण्डा मचाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ। हिजो दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्रहरीले त्यस क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तटीय क्षेत्रहरूमा अझै बाढ़ी आउन सक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको छ। हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिराहा जिल्लालाई जोड्ने कमला नदीको पुल भाँसिएको छ। निर्माण सम्पन्न भई हस्तान्तरणको चरणमा पुगेको पुलको 12 स्पान मध्ये एउटा स्पान 1 फीट भाँसिएको सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कण्डेलले जानकारी दिनुभयो। 24,42,00,000 रूपियाँको लागतमा लुम्बिनी बिल्डर्सले यही असार 13 गते निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौता गरेको बताइएको छ। गत वर्षको पहिरोले विस्थापित भएका सिन्धुपाल्चोकका कतिपय गाउँका पीड़ित परिवार अझै पनि टहरामै बस्न बाध्य छन्। उनीहरूको स्थायी वासस्थानका लागि हालसम्म कुनै ठोस निर्णय हुन सकेको छैन। सिन्धुपाल्चोकबाट संवाददाता दीपक खत्रीको रिपोर्ट।
माथि हाम्रो लिदीवासीमा आएर तपाईँहरूलाई घर नै बनाइदिन्छ भनेको थियो। ऊ अहिलेसम्म 10 महिना पुरा भइसक्यो, टाढा पनि आइपुगेको छैन। ट्रेन भित्र बस्दा अब साफ हुने आउँछ, ढोका छैन, यस्तो रुखाको ट्रेनमा अनि कसरी बस्ने? समस्या त भन्नुलाई त समस्या त छ।
विष्णु दोङ जस्तै बसा अघि नै अस्थायी टहरो बनाउने आश्वासन पाएका पहिरो पीड़ित लिदीवासी निराश भएका छन्। 172 मध्ये 40 घर परिवार मात्रै जुगल गाउँपालिका वडा नम्बर 1 को बाँस खर्कमा बसिरहेका छन्। चिनिया टेन्टमा बसेका आधा लिदीवासी अस्थायी टहरो नबनेकाले जोखिम मोलेरै पुनः गाउँ फर्किएका छन्। स्थानीय साङलामा दोङ अहिले पनि दिनहुँ वर्षा भइरहेको छ। अस्थायी टहरो बनाउने सबै कागज पत्र तयार भए पनि निर्माण कार्य शुरू भएको छैन। पीड़ितका लागि दाताले दिएको बजेट पालिकाको खातामा उसै बसेको छ। तर माथिल्लो निकायले चाँडो काम नगर्दा पीड़ितले दुःख पाएको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठको भनाइ छ।
जस्ता लगायतका सामानहरू व्यवस्था गर्दैछ, हामी स्थायी लगानी गर्न चाहन्थ्यौ। स्थायी नहुने तर फेरि वर्ष अगाडि घरमा पनि नआउने भएपछि अस्थायी सेल्टरको रूपमा हामी निर्माणको काममा लागिरहेको।
1 वर्षदेखि दाताले दिएको राहतबाट भोगटारेका विस्थापितलाई आर्थिक समस्या पर्न थालेको छ। ठूलो परिवार एउटै टहरामा अटाउनु पर्दा महिला तथा किशोरीले असहजता बेहोर्दै आएका छन्। विपद व्यवस्थापन समिति सिन्धुपाल्चोकले गत वर्षको पहिरोले विस्थापित भएका लिदी, बारबिसे, बाँसकर्क र भोटेकोसीमा 100 वटा टहरा बनाउने लक्ष्य अनुसार काम शुरू गर्ने जनाएको छ। तर मध्य बर्खा लाग्दा पनि काम शुरू भएको छैन। दीपक
सर्वोच्च अदालतमा जारी प्रतिनिधि सभा विघटन सम्बन्धी आजको बहसमा प्रधानमन्त्री पक्षका कानून व्यवसायीले बहस गर्नुभएको छ। आजको बहसमा वरिष्ठ अधिवक्ताहरू अग्नि खरेल, सुरेन्द्र महतो, महेश नेपाल, टंक दुलाल, रविनारायण खनाल अधिवक्ताहरू परशुराम कोइराला र सुभाष आचार्यले बहस गर्नुभयो। यो सँगै प्रधानमन्त्रीका तर्फबाट बहस गर्न अब 1 घण्टा 30 मिनट समय बाँकी रहेको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा, वरिष्ठतम न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वर प्रसाद खतिवड़ा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको बहस गर्ने क्रममा आज उहाँहरूले मुख्यतया दलीय अनुशासन विपरीतको कार्यलाई संविधानले स्वीकार नगरेको तर्क गर्नुभयो। बहसमा वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता खरेलले प्रतिनिधि सभा विघटन र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त नगर्नु सही भएको तर्क गर्नुभयो। उहाँले संविधानको धारा 76 को उपधारा 2 ले दलको समर्थन लिनुपर्छ पर्ने भने पनि उपधारा पाँचले सांसदलाई स्वतन्त्र नछाडेको बताउनुभयो। यसै गरी वरिष्ठ अधिवक्ता महतोले प्रधानमन्त्री नियुक्त गर्न एउटा दलको सांसद अर्कोमा गएर मिलेपछि राष्ट्रपतिलाई आधार उचित नलागेको तर्क गर्नुभयो। उहाँले पार्टीभित्रको सदस्य भएपछि आफ्नो पार्टीको निर्णय विपरीत गएर सांसद गणना गर्न नमिल्ने धारणा राख्नुभयो। वरिष्ठ अधिवक्ता नेपालले संविधानको धारा 76(5)ले दलीय व्यवस्थाको व्याख्या गरेको भन्नुहुँदै राष्ट्रपति संविधानको संरक्षक भएकोले संविधानको धारा 76(5) राष्ट्रपतिले स्वविवेक प्रयोग गर्न पाउने धारा भएको तर्क गर्नुभयो। वरिष्ठ अधिवक्ता रविनारायण खनालले संसदीय व्यवस्थामा दललाई व्हिप लाग्ने भएको हुँदा समानुपातिक सांसदले पनि व्हिप नलगाए पार्टी फुट्ने तर्क गर्नुभयो। अधिवक्ता परशुराम कोइरालाले संविधानको धारा 76(5) अनुसार प्रधानमन्त्रीका लागि ओलीको दावी सही भएको तर्क गर्नुभयो। अधिवक्ता सुभाष आचार्यले संविधानको प्रस्तावनामा नै मुलुकमा बहुदलीय शासन प्रणालीको व्यवस्था गरिएको हुनाले संविधानले निर्दलीय सरकारको परिकल्पना नगरेको तर्क गर्नुभयो। प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्चमा 30 रिट दर्ता भएका छन्, जसमध्ये प्रतिनिधि सभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै परेको रिटमा सुनवाई भइरहेको छ। राष्ट्रिय सभाको आजको बैठकमा सदस्यहरूले मुलुकका सबै वाम र प्रजातान्त्रिक शक्तिबीच एकता र सहकार्यमा जोड़ दिनुभएको छ। आजदेखि शुरू भएको 8 अधिवेशनको पहिलो बैठकमा उहाँहरूले संविधानमा भएका व्यवस्थाको रक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो। सत्तापक्षका नेता सुमनराज प्याकुरेलले राजनैतिक समस्याको समाधान जनप्रतिनिधिमूलक संस्थाबाट राजनैतिक रूपमै हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले हरेक विषयलाई न्यायालयमा लैजाने प्रवृत्तिप्रति सचेत रहनुपर्ने बताउनुभयो। राष्ट्रिय सभामा नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले बेरोजगारी बढ़ेको शिक्षा स्वास्थ्य पर्यटन कृषि लगायत अन्य क्षेत्रमा पनि सरकारले प्रभावकारी काम गर्न नसकेको टिप्पणी गर्नुभयो। उहाँले कोविड 19 रोकथाम तथा उपचार बाढ़ी पहिरो र डुबानबाट प्रभावितको उद्धार र राहत सम्बन्धमा आवश्यक कार्य गर्न आग्रह गर्नुभयो। नेकपा माओवादी केन्द्रका दीनानाथ शर्माले संविधान जारी भएपछि सहमति र सहकार्य संस्कृतिको अभ्यास पर्याप्त हुन नसकेकाले पनि अहिलेको संकट उत्पन्न भएको धारणा राख्नुभयो। जनता समाजवादी पार्टी नेपालका शेखर कुमार सिंह र प्रमिला कुमारीले बाढ़ी पहिरो र डुबानमा परेका जनताको राहतका लागि प्रभावकारी काम गर्न सरकारसँग आग्रह गर्नुहुँदै मुलुकका समस्या समाधान गर्न सबै दल एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन सन्देश।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब बाँकी समाचार। आज देशभर 4017 जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म संक्रमण मुक्त हुनेको दर 93.7% रहेको छ। यस्तै आज 1857 जनामा पीसीआर विधिबाट र 903 जनाको एन्टिजेन विधिबाट गरी कुल 2760 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आज थप 33 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। कञ्चनपुरको गड्डा चौकी नाका भएर भारत जानेहरूका लागि भारतीय पक्षले कोरोना परीक्षणको रिपोर्ट अनिवार्य गरेको छ। निषेधाज्ञा खुकुलो भएसँगै भारत जानेहरूको संख्या बढ़न थालेपछि भारतीय पक्षले पीसीआर वा एन्टिजेन परीक्षण गरेको रिपोर्ट माग गर्ने गरेको इलाका प्रहरी कार्यालय गड्डा चौकीले जनाएको छ। मानो खाएर मुरी उब्जाउने बेलाका रूपमा चिनिने असार महिनाभरि गाइने असारे गीतहरू लोप हुने अवस्थामा पुग्न थालेका छन्। मेलापातमा सुनिन छाडेका असारे गीतहरू पुस्तान्तरण नहुँदा र नयाँ पुस्ता आधुनिकतामा बढ़ी रम्दा असारे गीत गाउने संस्कृति लोप हुन थालेको हो। तनहुँबाट संवाददाता अशोक विश्वकर्माको रिपोर्ट।
आए यसरी असारी गीत गाउँदै गाम बेसी र मेलापात गर्ने संस्कृति नेपालको पुरानो संस्कृति मध्येको एक हो। दैनिक मेलापात गर्दाको थकाई, भोक र प्यास भुलाइदिने असारे भाका पछिल्लो वर्षहरूमा भने सुनिन छोडेको छ। मेलापातमा अहली पाउसी र रोपारहरूले गाउने यस्ता गीतहरू तनहुँको खैरनी चारमा आयोजना गरिएको रोपाई महोत्सवमा गाउन अझै पनि अघिल्लो पुस्ता नै निम्त्याउनु पर्यो। असारे गीत गाउने संस्कृतिलाई पुस्तान्तरण गर्न नसक्नुको परिणाम समाजमा देखिन थालेको शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 का वडा सदस्य बुद्धि थापा बताउनुहुन्छ।
हामीले चाहिँ हामीमा भएको राम्रो कुराहरू पछिल्लो पुस्तालाई दिनै सकिएन कि, पछिल्लो पुस्ताले चासो राख्न छोडे, दोस्रो पुस्ताले अलिक चासो दिने भनेर असारे गीतको चाहिँ अब जगेरमा हुन्थ्यो।
उमेरले 80 पुग्नै लाग्दा पनि असारे गीत गाउन सक्षम यहाँकी सीता देवी पौडेलले पछिल्लो पुस्ता आधुनिकतासँग साक्षात्कार बढ्न खोज्दा संस्कृति लोप हुन थालेको बताउनुहुन्छ।
रेडियो थिएन र पो असार रात दिनभरि गाउँथे, सुन्छन् पुरानो एउटा दुईवटा मान्छेले सुन्ने हुन्।
त्यसो त गाउँका बारी र बेसीका खेतहरूमा काम गर्ने जनशक्ति नै कम हुन थालेका छन्। वैदेशिक रोजगारी र बढ्दो शहर बसाएको मोहले असारमा घन्कने गीतहरू सुनिन छाडेको स्थानीय विष्णु माया वाग्लेको बुझाइ छ।
सबै बाँझो पारेर सबै विदेश गहन, सबै बजार झरे, गाउँमा कोही छैनन्। त्यो रङ्ग रमाइलो भए पनि सबै मान्छे भूमि सबै बाँझो पारेर छोडे छन्। एक हलको रोपाई भए पनि असारी गीत गाउँथे पहिला, एक हलले मेलो बनाए नि, अब अहिले त्यस्तो छैन।
यसरी नेपाली मौलिकता ओझेल पर्दै जानुमा कलाकारहरू बढी व्यवसायिक बन्नु र सांस्कृतिक पक्ष पोषणका सम्बन्धित निकायहरू मौन हुनु प्रमुख कारण रहेको लोक गायिका हरिदेवी कोइरालाले बताउनुभयो। यस्ता गीत संगीतलाई बचाइ राख्न सरकार, कलाकार र संचार माध्यमहरू बढी सक्रिय बन्नुपर्ने कोइरालाको सुझाव छ।
संरक्षण गर्नका लागि विभिन्न गोलका भाकाहरू दिएर होइन, अब हामी कहाँ गाउने छुट्टै छ, पूर्वतिर गाउने छुट्टै छ, यसका नाम पनि फरक छ होइन, तर त्यसलाई संरक्षण गरेर ल्याएर जनमानसमा एउटा फैलाउनु पर्ने सम्बन्धित निकायको काम हो।
लोपको संघारमा रहेका यस्ता गीत संगीतहरूलाई संरक्षण गरी नयाँ पुस्तासम्म पुर्याउन सरोकार राख्ने निकायहरूले अभिभावकीय भूमिका निर्वाह गर्नै पर्छ। अन्यथा हाम्रो मौलिक सांस्कृतिक पहिचानहरू इतिहास नबन्लान् भन्न सकिँदैन। अशोक विश्वकर्मा।
यस वर्षको आदिकवि भानुभक्त पुरस्कार इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ। नेपाली वाङ्मयको सम्वर्धनमा पुर्याउनु भएको विशिष्ट योगदानका लागि उहाँलाई 1,25,000 राशिको पुरस्कार यही असार 29 गते 208 भानु जयन्तीका अवसरमा प्रदान गरिने समारोहमा शिक्षा परिषदले जनाएको छ। यस्तै यस वर्षको गोपाल पाण्डे असीम पुरस्कार हरि मञ्जुश्रीलाई प्रदान गरिने भएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। क्यानाडामा अत्याधिक गर्मीका कारण कम्तीमा 500 जनाको मृत्यु भएको छ। क्यानाडामा बढ्दो तापक्रमका सँगै आएको तातो हावा र लूका कारण त्यहाँका विभिन्न स्वास्थ्य समस्याहरूसँग जुधिरहेका वृद्ध बालबालिकाहरूलाई बढ़ी प्रभावित गरेको र मृत्यु हुनेमा अधिकांश वृद्ध नागरिकहरू रहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। क्यानाडाको ब्रिटिश कोलम्बिया प्रान्तका नागरिक बढ़ी प्रभावित भएका छन्। तातो हावा र लूका कारण त्यहाँका नागरिकमा विभिन्न स्वास्थ्य समस्याहरू देखिएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्। चीनका राष्ट्रपति शी जिन फिङले चीन सधैं विश्व शान्तिको संरक्षण र विश्वव्यापी विकासमा जोड़ दिँदै आएको बताउनु भएको छ। चिनिया कम्युनिष्ट पार्टी स्थापनाको 100 वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा आज सम्बोधन गर्नुहुँदै राष्ट्रपति शीले अन्तर्राष्ट्रिय संरचना रक्षार्थ चीनले महत्वपूर्ण योगदान पुर्याइरहेकाले बाह्य शक्तिको दमन र शोषण अब चिनिया नागरिकले सहन नसक्ने बताउनुभयो। युरोपेली राष्ट्रहरूले भारतमा उत्पादित एस्ट्राजेनिका खोपलाई मान्यता दिएका छन्। जर्मनी, स्पेन लगायतका 7 राष्ट्रहरूले भारतमा उत्पादित एस्ट्राजेनिका खोपलाई आज मान्यता दिएका हुन्। युरोपेली देशहरूले एस्ट्राजेनिका खोपको दुवै मात्रा लगाएकालाई मात्र अनुमति समेत दिने भएको छ। युरोपेली देशहरूले मोडर्ना, फाइजर एण्ड बायोटेक, जोनसन एण्ड जोनसन लगायतका खोपहरूलाई मान्यता दिएका छन्। अब आर्थिक समाचार।
कोभिड 19 महामारी नियन्त्रणका लागि स्थगन गरिएको मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको छ। नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आन्तरिक वायुसेवा कम्पनीले दैनिक 64 उडान भर्ने गरी उडान तालिका बनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वायुसेवा कम्पनीले निषेधाज्ञा अघि सञ्चालन गरेको उडान संख्याका आधारमा कुल उडान संख्याको 50% नबढ्ने गरी उडान तालिका बनाइएको विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीले जानकारी दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार 17 गतेदेखि कुल उडान संख्याको 50% नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्न नियामक निकाय क्यानलाई निर्देशन दिएको थियो। नेपाल राष्ट्र ब्याङ्कले सामाजिक सञ्जालमा देखिने भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ। राष्ट्र ब्याङ्कले बिहिबार विज्ञप्ति जारी गरेर ब्याङ्कका नाममा फेसबुक पेज बनाएर भ्रामक सूचना तथा जानकारी पोस्ट भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यस प्रकारको भ्रममा नपर्न आग्रह गरेको हो। ब्याङ्कले नेपाल राष्ट्र ब्याङ्कको कुनै पनि आधिकारिक फेसबुक पेज नरहेको र कुनै पनि प्रकारको सूचना जानकारी तथा आह्वान फेसबुक पेज मार्फत नगरिएको राष्ट्र ब्याङ्कले प्रष्ट पारेको छ। खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना धनुषाले किसानलाई 85% अनुदानमा बोयर जातको बोका तथा बाख्रा वितरण गरेको छ। आयोजनाको क्लस्टर इकाई धनुषाले धनुषा र महोत्तरी जिल्लाका 3 गाउँपालिकाका किसानलाई बोयर जातका 22 बोका तथा 82 बाख्रा वितरण गरेको हो। धनुषा र महोत्तरीका 2-2 गरी 4 गाउँपालिकामा खाद्य तथा पोषण सुरक्षा सुधार कार्यक्रम अन्तर्गत करिब 40 लाख रुपियाँ मूल्य बराबरका बोयर जातको बोका तथा बाख्रा वितरण गरिएको इकाई प्रमुख सुकेश्वर झाले जानकारी दिनुभयो। कैलालीको टिकापुर स्थित सती भन्सार कार्यालयले चालू आर्थिक वर्षको 11 महिनामा वार्षिक राजस्व संकलनको लक्ष्य पूरा गरेको छ। चालू आर्थिक वर्षको 11 महिनामा भन्सार विभागले दिएको 14,23,00,000 रुपियाँको लक्ष्य पूरा गर्दै 14,50,00,000 रुपियाँ संकलन गरेको हो। 2 अघि मात्र स्थापना भएको सो भन्सार कार्यालयले गत आर्थिक वर्षमा 5,80,07,000 रुपियाँ मात्र राजस्व संकलन गरेको थियो।
उहाँ हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेलकुद समाचार अजय बमबाट।
नेपाली राष्ट्रिय फुटबल टीमको बिहिबारदेखि हुने भनिएको बन्द प्रशिक्षण स्थगित भएको छ। अखिल नेपाल फुटबल संघ इन्फाले सामाजिक सञ्जाल फेसबुक मार्फत सूचना जारी गर्दै अहिलेलाई बन्द प्रशिक्षण स्थगित भएको जनाएको हो। प्रशिक्षण प्राविधिक कारणले स्थगित भएको जनाएको छ। प्रशिक्षण जुलाई 7 अर्थात 23 बुधबारदेखि शुरू हुनेछ। नेपाली फुटबल टीमले बंगलादेशमा आयोजना हुन लागेको साफ च्याम्पियनशीपको तयारी शुरू गर्न लागेको हो। नेपाली राष्ट्रिय टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल मुतारीले साफ च्याम्पियनशीपका लागि 50 छनौट गरेका छन्। विश्वकप तथा एसियन च्याम्पियनशीपका लागि शुरूआती टीममा रहेका 32 थप गर्दै उनले 50 नेपाली टीमको घोषणा गरेका थिए। कोरोना भाइरसको संक्रमण देखिएका 20 नेपाली राष्ट्रिय फुटबल टीमका खेलाड़ी र अफिसियल मध्ये 13 दोस्रो रिपोर्ट नेगेटिभ आएको छ। पहिलो परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि पुनः परीक्षण गर्दा 13 रिपोर्ट नेगेटिभ आएको हो। बिहिबार दिउँसो आएको दोस्रो रिपोर्ट मध्ये 13 रिपोर्ट नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। यसअघि शुक्रबार आएको रिपोर्टमा खेलाड़ी र अफिसियल गरी 20 कोरोना भाइरसको संक्रमण देखिएको थियो। नेपालका धावक गोपीचन्द्र पार्कीले टोकियो ओलम्पिकमा सहभागिता जनाउन नपाउने भएका छन्। नेपाल ओलम्पिक कमिटिले एक विज्ञप्ति निकाल्दै नेपालले एथलेटिक्समा नभई 100 महिला दौड़मा सरस्वती चौधरीले ओलम्पिक खेल्ने जनाएको छ। ओलम्पिक छनौट अन्तर्गत गत वर्ष नेपालगंज म्याराथनमा गोपी विजयी हुँदै टोकियो टिकट पक्का गरेका थिए। नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवराम श्रेष्ठ, राखेप सदस्य सचिव रमेश कुमार सिलवाल र नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले संयुक्त विज्ञप्ति जारी गर्दै पहल गर्दा गर्दै गोपीलाई सहभागी गराउन नसकेकोमा महिला 100 दौड़मा सरस्वती चौधरीलाई पठाएको जनाएको छ।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश 1, प्रदेश 2, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश 1, प्रदेश 2, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा तथा थोरै स्थानहरूमा अत्यधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। विपदबाट हुन सक्ने सबै खालका क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न सम्बद्ध सबै निकायलाई उप प्रधान तथा गृहमन्त्री विष्णु प्रसाद पौडेलको निर्देशन। निरन्तरको वर्षापछिको पहिरोमा परि चितवन र तनहुमा गरी चारजनाको मृत्यु। राष्ट्रिय सभाको आठौं अधिवेशन शुरू। मुलुकका सबै वाम र प्रजातान्त्रिक शक्तिबीच एकता र सहकार्यमा जोड। नेपालमा आज 4,017 जना कोरोना भाइरस संक्रमण मुक्त। 2,760 जनामा संक्रमण पुष्टि। संक्रमणबाट थप 33 जनाको मृत्यु। निषेधाज्ञाका कारण बन्द रहेका आन्तरिक हवाई उडान आजबाट सञ्चालनमा र क्यानाडामा अत्याधिक गर्मीका कारण मृत्यु हुनेको संख्या 500 पुग्यो। हवस् त, साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।